أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى، وعلى أهل بيته الطيبين الطاهرين، الهداة المهديين، المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. الله لا إله إلا هو الحي القيوم، لا تأخذه سنة ولا نوم، له ما في السماوات وما في الأرض. صدق الله العظيم. حکیم کے سورہ مبارک بقرہ کی وہ آیت جو سید الآیات ہے، آیت الکرسی، اس کے ابتدائی کلمات کی روشنی میں ہم ملک خدا اور حسین کے عنوان سے گفتگو کر رہے ہیں. سلسلہ گفتگو آپ حضرات کے اذہان عالیہ میں محفوظ ہوگا. گفتگو مختلف جہات اور جوانب رکھتی ہے. منبر کی گفتگو میں وقت کی محدودیت کے باوجود بہت سے اطراف گفتگو کو نظر میں رکھنا پڑتا ہے، اور سب سے بڑی بات یہ ہے کہ کوئی بھی گفتگو ہو وہ ہماری زندگی سے مربوط ہو، ہماری عملی زندگی سے، ہماری آج کی زندگی سے مربوط ہونا چاہیے. ایمانی حقائق کا ایسا بیان جو زندگی سے ربط نہ رکھتا ہو، منظور نظر الہی نہیں ہے. منظور نظر مشیت، منظور نظر الہی، منظور نظر شریعت یہ ہے کہ جو بھی ذکر الہی ہو وہ ہماری زندگی سے، عملی زندگی سے مربوط ہو. اور اسی لیے ذکر کے مراتب جو بیان کیے گئے ہیں، ذکر حق، ذکر اللہ، اس کے جو مراتب بیان کیے گئے ہیں وہ کیا مراتب ہیں؟ زبان سے ذکر سب سے ادنا مرتبہ ہے. سب سے ادنا مرتبہ، سب سے معمولی درجہ ذکر کا یہ ہے کہ انسان ذکر زبان سے کرتا رہے، یہ بہت معمولی درجہ ہے، ادنا درجہ ہے. اگرچہ اس کا بھی اپنا فائدہ ہے، ثواب ہے، فائدہ ہے، اثر ہے، لیکن وہ ذکر جو ذکر قلبی ہے، اور وہ ذکر جو ذکر لسانی ہے، دونوں میں زمین اور آسمان کا فرق ہے. اہم ترین جو اذکار ہیں ذکر الہی کے مراتب میں، اہم ترین مرتبہ ذکر یہ ہے کہ انسان کوئی کام کرتے وقت اللہ کو یاد رکھے. کوئی کام کرتے وقت، یہ اہم ترین مرتبہ ہے. اور اب ایک جملہ اور واضح تر کر دوں، معصوم کے کلمات ہیں آ حضرت صلی اللہ علیہ وآلہ وسلم، کے کلمات ہیں. اہم ترین مراتب ذکر کی طرف اشارہ فرماتے ہوئے آپ نے فرمایا کہ جس وقت انسان کے سامنے کوئی روک نہ ہو، کوئی رکاوٹ نہ ہو، اور اسے کوئی گناہ کرنے کا موقع نصیب ہو، حاصل ہو، اور وہ یاد خدا کی بنا پر گناہ نہ کرے، زبان سے کچھ کہے یا نہ کہے یہ مسئلہ نہیں، دل میں ذہن میں یہ بات آ جائے خدا ہے، خدا دیکھ رہا ہے، خدا نے یہ کام کرنے کے لیے منع کیا ہے، یا خدا اس کام کو پسند نہیں کرتا، بس خدا پسند نہیں کرتا اس لیے ہم یہ کام نہیں کریں گے، یہ ترک کر دینا اس کام کا، یہ بلند ترین مراتب ذکر میں سے. تو اس گفتگو کا خلاصہ کیا ہوا؟ اس گفتگو کا خلاصہ یہ ہوا کہ ذکر الہی بھی ہماری عملی زندگی سے مربوط ہونا چاہیے. جتنے ایمانی حقائق ہیں وہ ہماری زندگی سے مربوط ہونے چاہیے. اصول دین کے مباحث یہ صرف عقل علمی کی غذا بن کر نہ رہ جائیں، بلکہ عقل عملی کے رہنما بنیں اور عمل کا ثمرہ عطا کریں. توحید، نبوت، معاد، عادل، امامت، یہ سب مباحث کس لیے ہیں؟ ہم کس لیے مسلسل توحید کا بیان کرتے ہیں؟ یاد رکھیے گا یہ جملے جو میں نے عرض کیے تھے. عام طور پر یہ کہا جاتا ہے کہ توحید کا تقاضا یہ ہے کہ نماز پڑھیں، درست ہے، صحیح ہے یہ بات. توحید کا تقاضا یہ ہے کہ روزہ رکھیں، درست ہے، صحیح ہے یہ بات. توحید کا تقاضا یہ ہے کہ حج کو جائیں، درست ہے، بالکل صحیح ہے. لیکن توحید کا بڑا تقاضا یہ بھی ہے کہ سندھی اور غیر سندھی ایک دوسرے سے محبت کریں خدا کی خاطر. توحید کا تقاضا ہے کہ لسانی نفرت پیدا نہ ہو، توحید کا تقاضا ہے علاقائی نفرت پیدا نہ ہو، توحید کا تقاضا ہے کہ نسلی نفرت پیدا نہ ہو، توحید کے بڑے تقاضے ہیں یہ. توحید کے تقاضے ہیں، توحید کا تقاضا یہ ہے کہ سلمان کو سلمان فارسی کہہ کر چڑھایا نہ جائے، سلمان محمدی کہہ کر احترام کیا جائے. توحید کا تقاضا ہے، توحید کا تقاضا ہے کہ عرب اور عجم کا تعصب نہ برتا جائے. توحید کا تقاضا یہ ہے کہ اس کا نبی، اس کا رسول، اس کا پیغمبر، اس کا اس طرح احترام کیا جائے کہ اپنے ماں باپ سے زیادہ پیغمبر کا احترام کیا جائے، اپنے ماں باپ سے زیادہ اللہ کے رسول سے محبت کی جائے. توحید کا تقاضا ہے، توحید کا تقاضا یہ کہ پیغمبر جو فیصلہ کر دے اس کو تسلیم کر لیا جائے، توحید کا تقاضا یہ ہے کہ صرف زبان سے تسلیم نہ کیا جائے، دل سے تسلیم کیا جائے. توحید کا تقاضا یہ ہے کہ پیغمبر اگر کوئی حکم دے دے، کوئی فیصلہ کر دے، تو دل میں اس فیصلے کے خلاف کوئی خلش بھی پیدا نہ ہو. توحید کا تقاضا ہے، یہ زندگی سے مربوط ہونی چاہیے نا توحید. توحید کا تقاضا ہے کہ اولاد کو اللہ کی امانت سمجھا جائے. توحید کا تقاضا ہے کہ اپنی کمائی کو اللہ کے لطف و کرم کا نتیجہ سمجھا جائے. توحید کا تقاضا ہے کہ بچوں کی تربیت عبادت سمجھ کر کی جائے. مجرد زندگی اختیار کر کے، راہبانہ زندگی اختیار کر کے، خانقاہوں میں بیٹھ کر یا غاروں میں بیٹھ کر یا پہاڑ کی چوٹیوں پر بیٹھ کر بیوی بچوں کے تعلقات سے الگ رہ کر یاد خدا کرنا معمولی یاد خدا ہے. بیوی بچوں کے درمیان رہ کر خدا کے احکام کے مطابق گھر کے لوگوں کی تربیت کرنا یہ بڑی ریاضت ہے. بڑی ریاضت ہے. ایک ماں اپنے آغوش میں ایک اچھی بیٹی کی تربیت کرے، اچھے بیٹے کی تربیت کرے بخاطر خدا، اس ریاضت کا کوئی ثمرہ سمجھ سکتا ہے کتنا ہے؟ سن لیجئے روایت، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم ایک مقام پر فرماتے ہیں، عام طور پہ گھروں میں جھگڑے کیا ہوتے ہیں، مسلمانوں کی بات کر رہا ہوں غیر مسلموں کی نہیں، اور مسلمانوں کی قسمیں کتنی ہیں وہ خود قرآن بتا دیتا ہے. ہم اگر مسلمانوں میں طبقے بنائیں تو لوگ کہیں گے کہ صاحب دیکھیے یہ آپ غلط کام کر رہے ہیں، مگر اگر خدا نے طبقے بنا دیے ہوں تو ان طبقوں کو تسلیم کرنا پڑے گا. کل بھی ایک اشارہ کیا تھا میں نے صبح کی یہاں کی مجلس میں بھی اور شب کی گفتگو میں بھی، جو حضرات دونوں مجلسوں میں شریک تھے ان کے ذہنوں میں ہوگا، لیکن وہ مطلب پھر آج میں مقرر عرض کروں گا تاکہ اس سلسلے میں بھی وہ گفتگو مکمل اور مربوط رہے. پروردگار نے جو طبقے بتائے ہیں اور بنائے ہیں ان کو نظر میں رکھنا چاہیے. بہرحال ہمارے ہاں اس طرح کے اختلافات ہو جاتے ہیں کہ بہو آئی اور پہلی اولاد بیٹی ہو گئی، اب قیامت ہے. نہ ساس کو اب وہ بہو اچھی لگ رہی ہے، نہ سسر کو، کبھی کبھی شوہر کو بھی اچھی نہیں لگتی، ایک مصیبت. بیٹی پیدا ہو گئی، یعنی کیا یہ بہو جو ہے یہ خالق ہے، مصور ہے؟ اس نے اپنے رحم میں اس بچے کو شکل و صورت دی، بیٹی بنا دیا. اعتراض کس پر ہے، بہو پر یا خدا پر؟ کس پر اعتراض ہے؟ غیرت نہیں آتی؟ اندازہ نہیں ہوتا کہ اس طرح کی باتیں موجب شرک و موجب کفر ہیں؟ آپ سمجھتے ہیں یہ سماجی مسائل ہیں، یہ گھریلو مسائل ہیں، یہ معاشرتی مسائل ہیں، ان کا دین و اصول دین سے تعلق نہیں ہے؟ بیٹی کی ولادت کی بنا پر بہو سے نفرت کرنا شرک ہے، کفر ہے، گناہ کبیرہ ہے، خلاف تقاضا توحید ہے، رضا الہی اور مشیت حق سے ٹکرانا ہے. اللہ نے جو اختیار کیا اس کو ناپسند کرنا ہے. اللہ نے پسند کیا کہ آپ کے ہاں بیٹی پیدا ہو، آپ ناپسند کر رہے ہیں. کس نے پسند کیا؟ المصورو کس کا نام ہے؟ کون ہے جو رحم مادر میں آخری صورت عطا کرتا ہے مولود کو؟ حق سبحانہ و تعالی، وہ ہے مصور، دست قدرت کام کرتا ہے، اس نے پسند کیا، اس نے اختیار کیا کہ آپ کے یہاں بیٹی پیدا ہو. آپ ناپسند کر رہے ہیں، نفرت کر رہے ہیں، تو کس کی پسند کو ٹھکرا رہے ہیں؟ ایک طرف خدا کی پسند کو ٹھکرا رہے ہیں، دوسری طرف ایک خدا کی بندی، ایک کنیز خدا پہ ظلم کر رہے ہیں، ظلم کر رہے ہیں، اور پھر چاہتے ہیں زندگی میں رونق پیدا ہو. اب سمجھتے ہیں کہ گھروں میں نحوستیں کیوں برستی ہیں، معاشرے میں نحوستیں کیوں آتی ہیں، بے برکتی کیوں پیدا ہوتی ہے؟ یہ مسائل رہے ہیں، ہر دور میں رہے ہیں. اس لیے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم، نے ارشاد فرمایا کہ وہ خاتون سعادت مند ہے جس کی پہلی اولاد بیٹی ہو. یہاں ساری کوششیں کیا ہوتی ہیں؟ ہاسپٹلز کے چکر لگتے ہیں، ڈاکٹروں کے چکر لگتے ہیں، الٹرا ساؤنڈ کرائے جاتے ہیں، وغیرہ وغیرہ، سب جتنے کرتب آپ کرتے ہیں آپ جانتے ہوں گے. ساری کوششیں یہ ہوتی ہیں کہ پہلا بیٹا ہو. کوششیں یہ ہوتی ہیں پہلا بیٹا ہو. حضور کے یہاں حضور کی نسل مبارک، حضور کی ذریت طیبہ کس سے چلی؟ بیٹی سے. اکثر دیکھا گیا ہے کسی گھر میں دو بھائی ہوں، کسی کا بیٹا ہو، کسی دوسرے بھائی کی بیٹی ہو. اب وہ جس کی بیٹی ہوتی ہے بیچارے کا چہرہ جو ہے بجھا بجھا سا رہتا ہے، جس کا بیٹا ہے وہ بہت خوش رہتا ہے، اور عجیب عجیب نفسیاتی پیچیدگیاں پیدا ہوتی ہیں، اخلاقی پیچیدگیاں پیدا ہوتی ہیں، عجیب عجیب الجھنیں اور گھٹن کا ماحول پیدا ہوتا ہے. کسے معلوم ہے کہ کل یہ بیٹا لائق ہوگا یا نالائق، اور کسے معلوم ہے کہ یہی بیٹی کہیں کوثر نہ بن جائے؟ کسے معلوم؟ کسے معلوم ہے کہ بیٹی ہی آپ کے لیے سبب بقائے نسل بن جائے؟ تو ایک حدیث تو یہ ہے حضرت کی کہ سعادت مند ہے وہ بیٹی، سعادت مند ہے وہ خاتون جس کی پہلی اولاد بیٹی ہو. دوسری حدیث سماعت فرما لیجئے، بھولا نہ دیجئے گا، اور واہ واہ کر کے یہیں سب واپس نہ کر دیجئے گا. حضرت نے ایک مرتبہ فرمایا، یہ روایت مختلف طرق سے آئی ہے اور مختلف تعداد کا ذکر ہے، فرمایا کہ اگر اللہ نے کسی کو چار بیٹیاں دی ہوں، ایک روایت میں تین بیٹیاں دی ہوں، اور وہ چاروں یا تینوں بیٹیوں کی اچھی تربیت کرے، نیک تربیت کرے، پروان چڑھائے، اور انہیں اپنے گھر سے باعزت، بآبرو، عفت و عصمت کے ساتھ ان کے شوہروں کے گھر پہنچائے، تو روز قیامت بلا حساب و کتاب اللہ اسے جنت میں بھیج دے. بلا حساب و کتاب اللہ اسے بہشت عطا فرمائے گا. کس کا اعلان ہے؟ کس کا وعدہ ہے؟ کس کا وعدہ ہے؟ اسی کا وعدہ جس نے خود جنت کے ہونے کی خبر دی، ورنہ ہمیں معلوم کیا تھا کہ جنت بھی کوئی شے ہے؟ خدا کے ہونے کی خبر جس نے دی، جنت کے ہونے کی خبر جس نے دی، جہنم کے ہونے کی خبر جس نے دی، جس نے جنت کی راہیں دکھائیں، وہ وعدہ کر رہا ہے اگر کسی کے پاس تین بیٹیاں یا چار بیٹیاں ہوں اور وہ اچھی تربیت کر کے انہیں پاک دامنی کے ساتھ، عصمت و عفت کے ساتھ، علم و ادب کے ساتھ، دین و دیانت کے ساتھ، تہذیب و ثقافت کے ساتھ انہیں تربیت کر کے اور ان کے شوہروں تک پہنچا دے، گھر سے شوہر کے گھر تک پہنچائے، یہ اتنی بڑی عبادت و ریاضت ہے کہ بلا حساب و کتاب بہشت میں خدا بھیج دے گا. आप समझे, आप खानकाह में अगर मैं बैठा रहा हूं, अपनी बात कर रहा हूं किसी और की नहीं, खानकाह में बैठा रहा हूं, ना शादी किया ना ब्याह किया और निछावर के पैसे और नजर के पैसे और जनाब वाला क्या क्या कहते हैं उसे, नजराने चले आ रहे हैं, चढ़ावे चले आ रहे हैं और बगैर मेहनत के रोटी मिल रही है, पैसा पसीना बहाने की कोई जरूरत ही नहीं महसूस होती, उम्मत है। और जनाब वाला पीर अकील उल गरवी साहब का, अबे अपने ही को कह रहा हूं, आप क्यों मेरे सामने ही हंस के मेरा मजाक उड़ा रहे हैं, थोड़ा तो लिहाज कीजिए। रोजी रोटी चल रही है और खूब तायुश के साथ, तायुश के साथ, आयश इशरत के साथ। ये पीर अकील उल गरवी साहब का कितना हिसाब होगा आपको अंदाजा नहीं है। लेकिन वो शख्स जो मेहनत कर रहा है, मजदूरी कर रहा है, उठते बैठते जिस्म में दर्द हो रहा है, पाँव में जख्म है, हाथ में जख्म है, छाले पड़ रहे हैं, घट्टे पड़ रहे हैं, और फिर घर आता है और बीवी की डांट भी सुनता है और फिर बीवी की तसल्ली खातिर और तशफ़ी खातिर के लिए बीवी को भी खुश करता है, बच्चों की निगहदारी करता है, तरबियत करता है, कभी बच्चों का कहर सुनता है, कभी बच्चों पे कहर करता है, फिर कहर करने के नतीजे में फिर अपने आप पे कहर करता है। आए बिला वजह हमने बच्चों पे गुस्सा किया, बच्चों का क्या कसूर था, अपनी थकन हमने बच्चों पे उतार दी। ये जो रियाजत है, ये जो मसाइब से गुजरना है, ये औलाद की तरबियत की रियाजत, ये इबादत, ये मेहनत, ये इब्तिला, ये आजमाइश, इसका अजर और सवाब इतना है अगर हर मरहले पर अल्लाह का लिहाज रखा गया है तो इसका अजर और सवाब इतना है कि बेहिसाब किताब बहिश्त। जब हुजूर ने ये फरमाया तो एक साहब ने ताज्जुब किया, या रसूल अल्लाह बे हिसाब व किताब बहिश्त, सिर्फ बच्चियों की तरबियत, आपको मालूम है बच्चियों की तरबियत क्या आसान है। और जब उन्होंने ताज्जुब किया, कहा तीन नहीं दो बच्चियों की तरबियत भी कोई करे तो बे हिसाब व किताब जन्नत में जाएगा। कहा या रसूल अल्लाह, कहा एक बेटी की तरबियत भी अगर कोई करे तो बे हिसाब व किताब जन्नत में जाए। सुना आपने, सुना आपने। अब घरों में आज से ये झगड़ा ना हो कि बहू आई थी और बहू मनहूस निकली, क्या नहूसत थी, बेटी को जन्म दिया। शर्म आनी चाहिए, गैरत आनी चाहिए इस कुफर पर, इस शिर्क पर, इस बद अखलाकी पर। खुदा को क्या मुंह दिखाएंगे, नमाजों का गुरूर है, नमाजें आपके मुंह पे मार दी जाएंगी। रोजे और हज का गुरूर है, अल्लाह का हर हुक्म और हर फैसला कबूल किया जाए। बेटी दे तो बेटा दे दो, खुदा की अमानत है और जो उसने पैसा दिया है वो उस पर खर्च किया जाए, अल्लाह का हुक्म समझकर, तरबियत की जाए अल्लाह का हुक्म समझकर, और फिर उम्मीद रखी जाए तो अल्लाह से। ये सब क्या है, तकाजाए तौहीद, खुदा की बंदगी के तकाजे हैं। आपकी जिंदगी में कोई चीज प्राइवेट नहीं है, सब अल्लाह की है। आप भी अल्लाह के, आपकी बीवी भी अल्लाह की, आपके बच्चे भी अल्लाह के, और आपके दरमियान जो रिलेशन हैं वो सब अल्लाह के बताए हुए हैं, अल्लाह के मुताबिक होने चाहिए। कोई चीज़ आपकी अपनी प्राइवेट नहीं है, सब अल्लाह की है। लिल्लाह मा फिस समावाति व मा फिल अर्ज़, सब कुछ अल्लाह का है। जो चीज़ आंखों से नजर आती है, जमीन आसमान, ये ठोस मादी चीज़ें, ये मुजस्सम चीज़ें, ये सब अल्लाह की हैं। और जो चीज़ें मुजस्सम नहीं हैं, आंखों से नजर नहीं आती, वो भी अल्लाह की हैं। कोई चीज़ किसी गैर हक की नहीं है। इतनी बात समझ में आ गई, उतर गई दिल में, कोई परेशानी तो नहीं है। जब आपकी कोई प्राइवेट लाइफ नहीं है, जो कुछ है अल्लाह का है, तो मुसलमान किस मुंह से कहता है कि रसूलुल्लाह की दो जिंदगियां थी, एक बहसियत नबी, एक उनकी प्राइवेट लाइफ थी। ये फलसफा कहां से आ गया? नमाज सिखाते थे तो पैगंबर रसूल की हैसियत से सिखाते थे, नवासों से प्यार करते थे तो वो जाती मसला था। आप अगर अपनी बेटी की तरबियत करें बखातिर खुदा तो इबादत है, मुस्तफा अगर फातिमा के लिए उठ जाए एहतराम में तो ये जाती मसला हो जाए। और सलावत पढ़ दीजिए, खुदा शाहिद है अल्लाह ने मुझे दो बेटियां दी हैं, एक बेटा दिया है। मैं कभी कभी बुला के बेटियों को, बच्चों को प्यार करता हूँ और दिल में ये होता है परवरदिगार गवाह रहना, ये तेरी अमानत है, मैं इनका एहतराम कर रहा हूँ। कभी कभी, हर वक्त ये कैफियत नहीं होती मेरी, मैं कोई मासूम हूँ, बहुत खताकार हूँ, हर वक्त यह कैफियत नहीं होती, कभी कभी यह कैफियत ज़रूर होती है कि बेटी को इसलिए तो इस वक्त इस एक प्यार करें ताकि खुदा गवाह रहे कि परवरदिगार तेरे हुक्म के तहत मैं बेटी का एहतराम कर रहा हूँ। अच्छा, हम कभी कभी खुदा का लिहाज करते हैं, अक्सर नहीं करते। क्या नबी मासूम से ये मुमकिन है कि अल्लाह का लिहाज किसी वक्त ना रहे? मुमकिन है, पॉसिबल है। अगर कोई ये समझता है कि पॉसिबल है तो हमारी उससे कोई गुफ्तगू ही नहीं है, वो इस लायक नहीं है कि उससे गुफ्तगू की जाए। वो मोहम्मद अरबी, वो रसूल खातम, वो नबी आजम जिसने तकवा का सबसे बड़ा सबक दिया, जिसने बताया कि हर लम्हा हर लम्हा हर नफस हर नफस अल्लाह का लिहाज रखा कैसे जाता है। तो जब मस्जिद में, घर पे नहीं, मस्जिद में फातिमा आती थी और पैगंबर खड़े हो जाते थे तो पैगंबर को उस वक्त सिर्फ बेटी का लिहाज होता था या खुदा का भी लिहाज होता था? सुने, लोग कहते हैं कि ये लोग फातिमा जहरा की फजीलत बयान करते हैं तो गुलू करते हैं, दीवाने हो जाते हैं, मजनून हो जाते हैं, शिर्क करते हैं, उलूहियत के दर्जे तक फातिमा को पहुंचा देते हैं। इनके यहां एक बाज लोग मुसलमानों में पैदा हो गए, किसी का एहतराम ना कीजिए, एहतराम में खड़े ना हो, ये शिर्क हो जाएगा। हाँ, अगर प्रेसिडेंट बुश साहब आ जाए तो रुकू भी कर लीजिए, शिर्क नहीं होगा। रसूलुल्लाह के चौखट को चूमने से शिर्क हो जाएगा लेकिन प्रेसिडेंट बुश साहब की पेशानी चूमने से शिर्क नहीं होगा। एक मकतब है, आप देखते हैं, जानते हैं, पहचानते हैं ना। बाज लोग ऐसे जाने पहचाने होते हैं कि नाम लेने की जरूरत ही नहीं होती। उस्ताद है कोई, एक शागिर्द है, शागिर्द खड़ा हो गया उस्ताद के एहतराम में, कहीं शिर्क है। कोई बुज़ुर्ग है, आलिम दीन है या किसी भी फील्ड का साइंटिस्ट है, एक जज है, एक वजीर है, एक कबीर है, अक्रिमु करीमा कुल्ले कौमिन, हर घरों हर कौम के करीम व शरीफ व साहिब इज्जत शख्स की इज्जत करो, तकरीम करो। हुजूर ने सिखाया ये अखलाक। अब अगर एहतराम में खड़े हों, आप देखेंगे बाज़ हज़रात कहते हैं हम लोग, ज़ाहिर कोई आया बूढ़ा बुजुर्ग कोई है, चाहे वो जाहिल क्यों ना हो, मगर उसकी सिन और साल का एहतराम है, वो अपनी उम्र में हमारे बाप के बराबर है। हम होंगे अल्लामे दहर, हमारे ऊपर लाजिम है कि हम उसका एहतराम करें। हुजूर का इरशाद है, मन लम युअक्किर कबीरना लैसा मिन्ना, जो हमारे दरमियान हमारे बड़े बूढ़ों बुजुर्गों का वक़ार कायम ना रखे, उनका एहतराम ना करे, वो हम में से नहीं आए। सुना जवानों, ये पैगाम सुना किसका है? पैगंबर अरबी, पैगंबर हाशिमी, पैगंबर मक्की, पैगंबर मदनी, पैगंबर कुरानी, खातमुन नबीयीन मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का, जो हमारे बूढ़ों का एहतराम ना करे। बूढ़ों का, बूढ़ा एक शख्स सिर्फ बूढ़ा है, बड़ा है उम्र में आपसे बड़ा है, और कोई उसको फजीलत हासिल नहीं है, इतनी फजीलत हासिल है कि इस दुनिया में आपसे पहले आया है। अच्छा वो आया है या उसे भेजा गया है? खुद से आ गया है, खुदा है वो, खुद से आ गया है, हैं? पैगंबर फरमाते हैं कि हमारे बूढ़ों का, अपने बूढ़ों का, अपने बुजुर्गों का कबीर, सिर्फ कबीर होना, कबीर उस्सिन बड़ा होना है, उसका वक़ार बाकी रखो, और बच्चों का इकराम करो, एहतराम करो। जो बच्चों से लुत्फ़ और प्यार से पेश नहीं आता, वो भी हम में से नहीं है। वमन लम यरहम सगीरना लैसा मिन्ना, जो हमारे बच्चों पे, छोटों पे रहम ना करे, तरस ना खाए, लुत्फ ना करे, वो हम में से नहीं है। जो बड़ों का इकराम ना करे, वक़ार ना का वक़ार ना उनका वक़ार लिहाज में ना हो, वो हम में से नहीं है। तो अगर हम किसी बड़े के लिए उठ रहे हैं एहतराम में, तो ये क्या है? तौहीद का तकाजा है, तहजीब नबूवत है, नबी की सिखाई हुई तहजीब है। तो जिसने हमें ये बताया कि बच्चों को प्यार करो खुदा की खातिर, बड़ों का एहतराम करो खुदा की खातिर, वो कहीं और नहीं, मस्जिद में। जब मस्जिद में बीबी फातिमा ज़हरा सलाम अल्लाह, तशरीफ़ लाती थी तो खड़े हो जाते थे, बीबी को अपनी जगह बिठाते थे। खुदा की कसम, अल्लाहु अकबर, इसे एक अमल पैगंबर की तशरीह और तफसीर लफ्ज़ों में हो नहीं सकती। यह है फातिमा, कौन है जो फातिमा के मुकाबले पे आ सके? एहतराम फातिमा तौहीद का तकाजा है, एहतराम फातिमा तौहीद का तकाजा है। दोनों जहान की कोई दूसरी औरत मर्तबे में फातिमा के बराबर नहीं है। फातिमा तो बिफ़अतुम मिन्नी, फातिमा मेरा जुज़्व वजूद है। मेरा जुज़ है। बहरहाल ये सब मिसालें हैं। मिसाल में क्या दे रहा था कि आपकी जिंदगी में कोई चीज़ प्राइवेट नहीं है, कोई चीज़ प्राइवेट नहीं, कोई चीज़ प्राइवेट नहीं है, आपकी नहीं है। अब समझिए कि मैं जिसे कहता हूँ मुल्क के खुदा, वो कैसे डिस्कवर होगा? कैपिटलिज्म इस्लाम का दुश्मन क्यों है? आप किसी से उसकी पूरी दौलत छीन लें तो आपका दुश्मन नहीं होगा, अगरचे उसकी कोई दौलत नहीं है लेकिन वो समझता हो कि मेरी दौलत है, फिर छीन लें आप उससे। मसला ये है कि कैपिटलिज्म में इंडिविजुअल प्रॉपर्टी होती है ना, प्राइवेट, मैं मालिक हूं, मैं मुख्तार हूं, कीमतें मैं तय करूंगा, मजदूरी मैं तय करूंगा, मजदूर की कदर व कीमत क्या है अपनी जगह, कुछ नहीं, मैं जो चाहूंगा तय करूंगा, उसके खून पसीने की कीमत वो तय नहीं करेगा, मैं तय करूंगा, इसलिए कि मैं सरमायादार हूं, चीजों की कीमत मैं जो चाहूंगा तय करूंगा, इसलिए कि मैं बना रहा हूं, सनात मेरे हाथ में, इंडस्ट्री मेरे पास है, तमाम मींस ऑफ प्रोडक्शन मेरे पास हैं, मेरे हैं। यह कैपिटलिज्म। इस्लाम क्या कहता है? ज़र्बेकारी, असलन सीधे सीधे एक शमशीर, एक शमशीर ला, ला इलाहा इल्लल्लाह, कुछ नहीं है आपका, न जमीन, न जमीन के अंदर के जखायर, न जमीन से रोईदा होने वाला कोई दाना, न आपका जिस्म, न आपकी जान, न आपके ऊपर का आसमान, न फजा, न हवा, न पानी, कुछ नहीं है आपका। लिल्लाहे मा फी समावात वल अर्ज, जो कुछ है सब अल्लाह का है। ये मुल्क नवाज शरीफ साहब का है, ये मुल्क किसका है? परवेज मुशर्रफ साहब का था कभी? जब वो कुर्सी पे रहे होंगे तो समझते होंगे कि मुल्क मेरा है, उनकी जगह जो साहब आए वो समझते होंगे मुल्क मेरा है। भारत क्या नरेंद्र मोदी साहब का है? अमेरिका क्या ओबामा साहब का है? हैं? और क्या मिसालें दूं? किसी जमाने में जब पांचवी छठी दर्जे का तालिब इल्म था तो दुनिया की तमाम कंट्रीज के कैपिटल और उनके प्राइम मिनिस्टर और प्रेसिडेंट सबके नाम नो के जबान थे, याद रहा करते थे। अब याद रखने की कोशिश करता हूं तब भी याद नहीं होते हैं, बिल्कुल याद नहीं होते। निकाल दें जहनों से ये खन्नास, और पढ़ें सूरह नास, पढ़ें सूरह नास, पनाह लें उस रब की जिसे जिसके भी जुल्म व सितम से बचना हो वो पनाह ले रब की। कुल अऊज़ु बिरब्बिन नास, उसके बाद क्या है? हैं? क्या है? मलिक नास। मलिक किसे कहते हैं? मुल्क खुदा की बहस है ना। कुल अऊज़ु बिरब्बिन नास, उसके बाद मलिक नास, जो तमाम लोगों का बादशाह है, सबका बादशाह वो है। मुल्क खुदा को दर्क कीजिए, दरियाफ्त कीजिए, डिस्कवर कीजिए, रियलाइज कीजिए, रिकॉग्नाइज कीजिए, रजिस्टर कीजिए अपने जहनों में, अपने जमीरों में, और बयात कीजिए तो हक की बयात कीजिए, शहरी बनने की कोशिश कीजिए तो मुल्क खुदा के शहरी बनने की कोशिश। इल्मी एतबार से मोटी मोटी इस्तिलाहें जो अक्सर सुनाता रहता हूं, दोस है ना कायम है? नहीं कायम है, आप हंस रहे हैं। बाज लोग यही समझते हैं कि मैं मोटे मोटे अल्फाज इस्तेमाल करता हूं ताकि मेरी धौंस कायम रहे। क्या सूए जन है खुदा की कसम। इस्लाम कहता है कि बुनियाद होनी चाहिए जिंदगी की हुस्न जन पर। यह हुस्न जन से मुराद तो जो वाला जन है, हुस्ने जन पर है, हुस्ने जन पर, अच्छे ख्यालात पर जिंदगी की बुनियाद होनी चाहिए। मैं जब कभी कोई मोटी इस्तिलाह, कोई टर्मिनोलॉजी, कोई नज़रिया कुछ पेश करता हूँ ताकि जो मजलिस में मौजूद तालिब इल्म हैं उनकी तालिब इल्माना रग भी फड़कने लगे, जस्तजू बेदार हो। लेकिन फिर मैं और बातें भी तो कहता हूँ। तो बहरहाल अगर इल्मी इस्तिलाहों में गुफ्तगु हो तो मुल्क खुदा की गुफ्तगु बड़ी पुरहैबत होगी, है भी पुरहैबत, समझ में नहीं आएगी, मुश्किल हो जाएगी, अदक हो जाएगी। मगर मुल्क खुदा की गुफ्तगु अगर समझना चाहें तो एक इंसान मोमिन अपनी फितरत की ज़बान में अगर समझना चाहे, जो कुछ आप देख रहे हैं सब मुल्क खुदा है, आपको सिर्फ मुल्क खुदा के शहरी बनने की ख्वाहिश जाहिर करनी है। हैं आप मुल्क खुदा में, खुद आप मिल्कियत हैं खुदा की, आप मखलूक हैं खुदा की, मगर ये लुत्फ है, ये करम है खुदा का कि आप उसके हैं, मगर आपने, आपको उसने एक ऐसी कैफियत भी अता की है कि आप खुदी का नशा भी रखते हैं, एक गुना खुदी का नशा भी रहता है। और कभी कभी ये नशा जब चढ़ता है तो मुख्तलिफ कैफियतें होती हैं। यास यगाना चंगेजी का शेर है, बहुत मशहूर, सबको याद होगा, खुदी का नशा चढ़ा आप में रहा न गया, खुदी का नशा चढ़ा आप में रहा न गया, खुदा बने थे यगाना मगर बना न गया। अच्छा कौन है हम में से जो फिरौन नहीं बनना चाहता है? सच बताइएगा, तकल्लुफ बरतरफ, हिजाब न रखिए, अपनाइयत से बात कीजिए, दिल की बात कीजिए। कौन है जो फिरौन नहीं बनना चाहता? हर शख्स के अंदर एक फिरौन पोशीदा है, और जहां फिरौनियत के इजहार का मौका मिलता है चूकता भी नहीं है कोई। जद पे बीवी आ जाए, बच्चा आ जाए, दोस्त आ जाए, मजदूर आ जाए, किसी मुल्क की रियाया आ जाए, चूकता कोई नहीं है। हर शख्स के अंदर एक फिरौन पोशीदा है, हर शख्स के अंदर एक इबलीस पोशीदा है। रियाजत यही है कि इस फिरौन को गर्क दरियाए नील करने में कौन कामयाब होता है। सुनो, अल्लाह ने तुम्हें पैदा किया है खुदाई करने के लिए, मगर खुदाई का तकाजा क्या है कि फिरौन को गर्क नील करके दिखाओ। तुम्हारे अंदर जो फिरौन है, तुम्हारे अंदर जो इबलीस है, उसे रजीम करके दिखाओ और खुद को मुल्क खुदा का शहरी बनाओ। बहुत तफसीलात हैं, मगर आप सुभान अल्लाह करते हैं, आपको क्या मालूम कि एक एक जुमला कहने में मेरी कितनी जान निकल जाती है। ताकत सर्फ होती है। और मैं, मुमकिन नहीं होता है कि जब मेरे जज्बात इन्वॉल्व हो जाएं, चाहे फ़ज़ाइल हों या मसाइब हों या इल्मी मतालिब हों, तो फिर मेरा लबो लहजा भी मेरे इख्तियार में नहीं रहता है, मेरे इख्तियार में नहीं रहता है। तो बहरहाल जितनी तौफीक होती है और सकत होती है आप तक मतालिब गुजारिश करने की कोशिश करता हूँ। सलावात पढ़ दीजिए। मुल्क खुदा की बहस बहुत है मैं, लेकिन मुल्क खुदा यही है, मुल्क खुदा के शहरी बनने की सबील यही है कि हम अपने अपने अंदर के खन्नास को निकालें और सूरह नास को पढ़ें। पूरा कुरान नहीं, 114 सूरह हैं कुरान में, पूरा कुरान नहीं, एक आखिरी सूरह वन्नास ही कोई समझ ले, दिल से कबूल कर ले, उस ज़ात हक़ को अपना रब समझे, उसी को अपना मलिक को मालिक समझे, उसी को अपना माबूद समझे, मुश्किल हल, कोई मुश्किल ही नहीं है, उसी की बारगाह में पनाह ले ले। मुल्क खुदा में आ गया, तवज्जो है। इस मुल्क खुदा में, सब मुल्क खुदा में है मगर सब गफलत में है। इस मुल्क खुदा में जो लोग वाकयन खुदा की बात करते रहते हैं, अल्लाह के भेजे हुए नबी, रसूल, औसिया, औलिया, वो अल्लाह के मुल्क के अच्छे और बेहतरीन शहरी हैं और अल्लाह की तरफ से मुअय्यन करदा ओहदेदार हैं, साहिबान मनसिब हैं, साहिबान मनसिब हैं। और जिसका मुल्क होता है वही तो मनसब अता करता है। जिसका मुल्क होता है, अल्लाह के मुल्क को तस्लीम करना मुसलमानों के लिए भी मुश्किल इसलिए है कि मुसलमानों की आदत पड़ गई है हुक्मरान खुद से बनाना। आए तो सही कोई हमसे बात करे शिर्क और कुफर की, खुदा का मुल्क और खलीफा बनाएंगे हम। खुदा का मुल्क हुक्मरान बनाएंगे हम। कोई वही नाजिल हुई है हजरत अबू बकर बगदादी पर? कोई वही नाजिल हुई है कि 21वीं सदी में आप खलीफे मुस्लिमीन और अमीरुल मोमिनीन हैं? यह अलकाब गस्ब करने का एक सिलसिला कायम है। ये चीज क्या सियासी गुफ्तगू है? ये तौहीद से जुड़ी हुई नहीं है? ये कलमा ला इलाहा इल्लल्लाह कहने वाले हर फर्द की जिम्मेदारी है, मुहम्मदुर रसूलुल्लाह कहने वाले हर फर्द की जिम्मेदारी है कि सोचे आज इराक की सरजमीन पर ये हजरत अबू बकर बगदादी कौन सी शय हैं? किसने इन्हें खलीफा बनाया? अल्लाह ने, रसूल ने, उम्मत इस्लामिया ने, सुलहाए उम्मत ने, या यहूदियों ने बनाया है? ये मसाइल मिंबर से न छेड़े जाएं, सियासी मसाइल हैं। ये इस्लाम को मस्ख करने की एक तदबीर है। ये वो तदबीर है कि मुसलमानों के बच्चे इस्लाम से नफरत करने लगे। मैंने खुद सुना है, कल भी यहां बैठ के उनका लेक्चर सुन रहा था मैं। मशहूर साइंटिस्ट हैं स्टीवन हाइनबर्ग, बहुत संजीदा साइंसदान समझता था मैं। अब आप फिजिसिस्ट हैं, आप साइंसदान हैं, आपको नोबेल प्राइज मिल चुका है, सब कुछ है, ठीक है, इस्लाम की खलिश आपके दिल में क्यों है बतौर खास इस्लाम? कि ये कौम अजीब है, ये मिल्लत अजीब है, ये उम्मत अजीब है, अल्लाह पे इसका अकीदा बहुत मजबूत है। यानी कोई और कौम है तो पता नहीं। किस तकरीर में मैंने अर्ज किया था कि शैतान शराबखानों में थोड़ी जाता है, यकीन जानिए शैतान से बड़ा जाहिद कोई शख्स नहीं है इस मामले में, न पीता है न शराबखाने में जाता है, गुनाह के मराकिस पे नहीं जाता, बैठा हुआ है कहाँ, वो उसने अपनी जगह कहाँ बनाई है? सिरात मुस्तकीम पर। सिरात मुस्तकीम पर बैठा हुआ है, मस्जिद के दरवाजों पे बैठा हुआ है। मुझे ये शेर एक लिहाज से अच्छा तो नहीं लगता, लेकिन किसी और का नहीं, मौलाना अल्ताफ हुसैन हाली का शेर है, जो खुद मौलाना थे, उनके चेहरे पे खुद दाढ़ी थी, और उर्दू में बड़ा उनका एहतराम है और मेरे दिल में बड़ा उनका एहतराम है, बड़ा मर्तबा है। उर्दू के सादी कहलाते हैं, बहुत बाअख़लाक़ शख्सियत थी, मौलाना شمس العلماء الطاف حسین حالی، مگر فرماتے ہیں کہ اپنے جوتوں سے رہیں سارے نمازی ہوشیار۔ اس شعر کی دو قرتیں ہیں، ایک جگہ میں نے یوں پڑھا کہ اپنی جیبوں سے رہیں سارے نمازی ہوشیار، اور ایک جگہ ہے کہ اپنے جوتوں سے رہیں سارے نمازی ہوشیار۔ ایک بزرگ آتے ہیں مسجد میں خضر کی صورت، مولانا حالی کا شعر ہے، مولانا حالی کا شعر، تو مسجد میں خضر کی صورت بنا کر شیطان پہنچتا ہے۔ صراط مستقیم پر شیطان بیٹھا ہوا ہے اور وہ یہ چاہتا ہے کہ مسلمانوں کے بچے اسلام سے بیزار ہو جائیں۔ کل رات میں بھی عرض کیا تھا، پھر عرض کر رہا ہوں، بار بار عرض کرتا رہوں گا۔ ذرا آپ دیکھیے تو آج پوری دنیا میں، آج پوری دنیا میں انسانی ضرورتیں کیا ہیں، بنیادی انسانی ضرورتیں کیا ہیں، سلگتے ہوئے اور بھڑکتے ہوئے سوالات کیا ہیں، دہکتے ہوئے سوالات کیا ہیں، انسانی ضرورت کیا ہے، اسلامی ضرورت کیا ہے، مسلمانوں کی ضرورت کیا ہے، غیر مسلموں کی ضرورت کیا ہے، امن و عافیت کے کیا تقاضے ہیں، بھوک سے لوگ مر رہے ہیں، جہالت سے لوگ تباہ ہو رہے ہیں، بے امنی سے لوگ ہلاک ہو رہے ہیں، اور جو خلیفۃ المسلمین بنے ہیں ان کی پرائیورٹیز کیا ہیں۔ بس ایک بار دہرانا چاہتا ہوں، پھر نہیں دہراؤں گا۔ ابتدائی بالکل شروع کی پرائیورٹیز کیا ہیں ان کی؟ عورتوں کا ختنہ کرنا ضروری ہے، جیسے اسلام میں سب سے بڑا واجب رکاکت ذہن و پستی طبیعت کی کوئی انتہا ہوتی ہے۔ دوسری پرائیورٹی کیا ہے؟ اللہ کے نبیوں کے مزارات کو اڑا دو، اصحاب کی قبروں کو کھود دو، قبروں سے لاشیں نکالو، ان کے ساتھ بے حرمتی کرو، کلمہ گویوں کو ذبح کرو کلمہ پڑھ پڑھ کر، تاکہ جب اللہ اکبر کہہ کر آپ کسی کو ذبح کریں گے تو اس کی اولاد لفظ اللہ اکبر سے بھی نفرت کرنے لگے گی۔ یہ ہے پرائیورٹیز کس کی؟ امیر المومنین اور خلیفۃ المسلمین اور اسلامک اسٹیٹ کے بانیوں کی۔ یہ اسلام ہے، اور بڑے بڑے مدارس کے علماء بیعت کر رہے ہیں، اس کے معنی یہ ہے کہ ان کو آج تک معلوم نہیں کہ خلیفۃ المسلمین اور امیر المومنین ہونے کے آداب اور شرائط اور اوصاف کیا ہونے چاہیے۔ اس لیے ہمیں حق پہنچتا ہے کہ ہم ممبر سے توحید کے ساتھ ساتھ امامت کی بحث کرتے رہے، غدیر پڑھتے رہے، کربلا پڑھتے رہے، یاد دلاتے رہے کہ اللہ نے اور اللہ کے رسول نے انسانوں کی حکمرانی کا معیار کیا قائم کیا ہے۔ توحید کی بات کرتے ہیں، کلمہ لا الہ الا اللہ کی بات کرتے ہیں، صفات ثبوتیہ کی بات کرتے ہیں، صفات سلبیہ کی بات کرتے ہیں، تو یہ صرف مکتبی بحث نہیں ہے، زندگی کی بحث ہے۔ اور جب ہم غدیر کی بات کرتے ہیں تو صرف یہ عقیدے اور عقیدت کی بحث نہیں ہے، زندگی کی بحث ہے، ہماری زندگی کی بحث ہے، مسلم امہ کی زندگی کی بحث ہے، اور اقوام و ملل کی زندگی کی بحث ہے، بشریت کی زندگی کی بحث ہے، اسلام کی زندگی کی بحث ہے۔ اسلام زندہ رہے گا تو یا آغوش غدیر میں، یا آغوش کربلا میں۔ دو چیزیں ہم نہیں بھولتے نا، ہمیں اس کا تانا دیا جاتا ہے، یہ دیوانے ہیں، مجھے شعر یاد آتا ہے مرحوم و مغفور, اکثر پڑھ دیتا ہوں یہ شعر, جناب وفا ملک پوری کا. وہ فرما گئے ہیں کہ شبیر کے دیوانوں کو سمجھائے نہ دنیا. سنو دیوانوں سنو, شبیر کے دیوانوں کو سمجھائے نہ دنیا, یہ خوب سمجھ بوجھ کے دیوانے ہوئے ہیں. دیوانوں کو سمجھائے نہ دنیا, یہ خوب سمجھ بوجھ کے دیوانے ہوئے. ہمارے پاس کچھ نہیں ہے, کچھ نہیں ہے, ہمیں کچھ نہیں آتا, ہم کچھ جاننا بھی نہیں چاہتے. دو چیزیں کافی ہیں ہمارے لیے, غدیر و کربلا, یہ ثقلین کافی ہے. یہ ثقلین ہے, غدیر ایک ثقل ہے, کربلا بھی ایک ثقل ہے, یہ بھی ثقلین ہے, قرآن ایک ثقل ہے, اہل بیت ایک ثقل ہے, وہ بھی ثقلین ہے. ثقلین سے ثقلین تک ہمارا سفر جاری ہے. ہمارا سفر ثقلین سے ثقلین تک ہے. غدیر میں اسلام مکمل ہوتا ہے اور کربلا میں اسلام محفوظ ہوتا ہے. غدیر میں اسلام کامل ہوتا ہے اور کربلا میں اسلام آ کر محفوظ ہوتا ہے, پناہ گزین ہوتا ہے. مولانا محمد علی جوہر کا وہ شعر بھی بڑا قیمتی شعر ہے, بہت مشہور ہے, آپ میں سے ہر ایک کو یاد ہوگا, قتل حسین اصل میں مرگ یزید ہے. اور انہوں نے تو یہی کہا ہے کہ اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد, مگر بس ہم یہ کہتے ہیں کہ اسلام زندہ ہو گیا بس کربلا. اب اسلام کو کوئی خطرہ نہیں ہے. بس عزیزان گرامی, اب مجھ سے گفتگو آگے بڑھائی نہیں جا رہی ہے, طاقت نہیں ہے, لیکن آج میں نے صرف یہ عرض کرنے کی کوشش کی ہے کہ یہ سب ہماری زندگی سے مربوط مسئلے ہیں. حقیقی زندگی, واقعی زندگی, جیتی جاگتی زندگی, معاشرتی اور سماجی زندگی, یہ سیاسی اور اقتصادی زندگی, اس دنیا کی زندگی اور اس دنیا کی زندگی, دونوں سے مربوط ہیں یہ بحثیں. یہ صرف عقیدے اور عقیدت کی بحث نہیں ہے. کیا ہم امامت پر بحث کرتے رہتے ہیں, علی کے فضائل پڑھتے رہتے ہیں, حسین کے مصائب پڑھتے رہتے ہیں, یوں ہی؟ اسلام کی زندگی کا مسئلہ ہے. معیار قائم کیا ہے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم. میں تو کہتا ہوں عزاداروں, اس سال ہرگز 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 40ویں کے روز 20 سفر کو یا 8 ربیع الاول کو الوداع یا حسین کا نوحہ نہ پڑھنا. ہم حسین کو کبھی الوداع نہیں کر سکتے, حسین کو ساتھ رکھو اور غدیر و کربلا کا اتنا تذکرہ کرو کہ پھر کسی ابو بکر کے سر اٹھانے کی ہمت نہ پائے۔ یہودیوں نے بنا دیا انسٹیٹیوشن خلافت کا اور ہم بیعت کر لیں، امریکہ نے اور اسرائیل نے مل کے بنا دیا انسٹیٹیوشن خلافت کا اور ہم بیعت کر لیں۔ پہچانے، یہ سیاسی گفتگو نہیں ہے، دینی گفتگو ہے، یہ مذہبی گفتگو ہے، یہ توحید اور آخرت سے جڑی ہوئی گفتگو ہے۔ پہچانو مسلمانوں، تمہارے ساتھ کیا سازشیں ہو رہی ہیں۔ ایک طرف یہ کوشش ہے کہ کوئی مسلمان روئے زمین پر کوئی کلمہ گو چین کی نیند سونے نہ پائے، اور دوسری طرف یہ ہے کہ تم تو ہو گئے مسلمان، تمہاری نسل مسلمان رہنے نہ پائے، تمہارے درمیان ایسے فتنے اٹھائے جائیں گے کہ تمہیں اسلام سے نفرت ہو جائے، اذان سے نفرت ہو جائے، کلمہ اللہ اکبر سے نفرت ہو جائے، کلمہ لا الہ الا اللہ سے نفرت ہو جائے۔ اور جب بھی ایسا ہو تو پلٹ کے دیکھنا کربلا کی طرف۔ مدد لو کربلا سے، کربلا کے بے سہارے تمہارا سب سے بڑا سہارا ہے۔ دیکھو کربلا کی جنگ میں کیا ہوا تھا، کم سے کم 30,000 کے لشکر کے مقابلے میں 70-72 افراد کا لشکر لے کر فرزند رسول حسین ابن علی، حسین ابن فاطمہ، حسین ابن محمد، حسین ابن رسول، 70-72 کا قافلہ لے کر آیا تھا۔ تہذیب کیا تھی، جنگ کا سلیقہ کیا تھا، حسین کی اسٹریٹجی کیا تھی، کچھ بھی ہو جائے جنگ میں ہم پہل نہیں کریں گے۔ اللہ اکبر، پانی بند کرتے ہیں کر دیں، ہم جنگ میں پہل نہیں کریں گے۔ آج 7 محرم ہے، سال بھر آپ انتظار کرتے ہیں کہ محرم آئے گا تو آقا کا ماتم کریں گے۔ محرم آتا ہے اور چلا جاتا ہے، کس تیزی سے چلا گیا، کس تیزی سے چلا گیا۔ اب اس سال محرم کو جانے نہ دینا، یہ تذکرہ رکنے نہ پائے، مسلسل رہے یہ تذکرہ۔ وارث خون حسین آنے والا ہے، استقبال کی تیاریاں کرو، استقبال کی تیاریاں کرو، ایمان پختہ رہے، عمل میں استواری رہے، ثبات قدم رہے، کلمہ لا الہ الا اللہ سے وفاداری میں کمی نہ آنے پائے، کسی فریب کار کے ہاتھ پہ بیعت نہ کرنا، حق کا دامن نہ چھوڑنا۔ اور حق کا دامن تھامے رہنے میں سب سے زیادہ مدد کریں گے تمہاری حسین، اور حسین کے ساتھ شہید ہونے والے 72 شہداء۔ سید الشہداء کا پہلا یہ اصول کہ ہم جنگ میں ابتدا نہیں کریں گے، اور اس کے بعد آداب کیا ہیں، انداز کیا ہے۔ جب 9 محرم کو حملہ کرنے کی کوشش کی گئی تو ایک شب کی مہلت لی، کس لیے؟ شب بھر کیا کیا، تلاوت کلام خدا، نماز، ذکر، دعا۔ اور جب صبح عاشور نمودار ہوئی تو سرکار سید الشہداء کے لشکر میں، قافلے میں ایک مؤذن بھی تھا، روزانہ وہ مؤذن اذان دیتا تھا، مگر روز عاشورہ حضرت نے اس مؤذن کو کہا تم خاموش رہو, اور اپنے بیٹے علی اکبر کو بلایا کہا بیٹا آج تم اذان دے, کل آپ علی اکبر کا ماتم کر چکے ہیں, علی اکبر بیٹا آج تم اذان دے دو, کیوں حجت تمام کرنی ہے, حجت تمام کرنی ہے. علی اکبر وہ بیٹا ہے جو صورت میں, سیرت میں, گفتار میں رسول کی شبیہ ہے, تو ایک مرتبہ رسول اللہ کی آواز میں اذان گونج جائے, رسول اللہ جب کہتے ہوں گے اللہ اکبر تو کیا شان ہوتی ہوگی, جب رسول اللہ فرماتے ہوں گے اشہد اللہ الہ الا اللہ کیا شان ہوتی ہوگی, حضور کے ساتھ ذرہ ذرہ کلمہ لا الہ الا اللہ پڑھتا ہے, ذرہ ذرہ تسبیح و تحمید الہی کرتا ہے. تو آج اس کی اذان ہو جائے جس کی آواز رسول کی آواز ہے. جناب علی اکبر نے اذان دی, نماز بعد جماعت ہوئی, اور اس کے بعد دشمنوں نے جنگ کا سلسلہ شروع کیا, حملہ اولا ہوا, اصحاب و انصار شہید ہوئے, پھر دست بدست جنگ کا سلسلہ شروع ہوا. جب انصار کی فہرست تمام ہو چکی تو بنی ہاشم کا سلسلہ شروع ہوا. سب سے پہلے صحیح روایات کی بنا پر یہی ہے کہ سب سے پہلے آقا نے اپنے جوان بیٹے علی اکبر کو بھیجا, لیکن جب علی اکبر شہید ہو گئے نا تو پھر کسی کو قرار نہیں تھا, اون چاہتے تھے کہ پہلے وہ شہید ہو جائیں, محمد چاہتے تھے پہلے وہ شہید ہو جائیں, قاسم چاہتے تھے پہلے وہ شہید ہو جائیں, ہر بچہ ہر نوجوان چاہتا تھا شہید ہو جائے. امام حسن کی یادگار قاسم, قاسم کا سین, قاسم کی عمر کم ہے ابھی, 13 برس کا سین ہے, 13-14 کے درمیان ہے, اور قد ایسا بوٹا سا قد ہے کہ کوئی زرہ ان کے جسم پر پوری نہیں اترتی. کربلا میں بھی جو جاتے تھے امام کی طرف سے بھی جو گئے ان کے جسم پہ زرہ تھی, مگر قاسم وہ ہے جس کے جسم پہ کوئی زرہ نہیں آئے, معمولی سا کرتا ہے, معمولی سی قبا, کوئی زرہ نہیں ہے. اور ماں نے شب بھر تربیت دی ہے, تربیت کی ہے, شب بھر یاد دہانی کرائی ہے, بیٹا قاسم کل تمہیں امو جان پہ جان نثار کرنی ہے, یہ صرف امو جان نہیں ہے تمہارے, یہ چچا نہیں ہے, یہ امام وقت ہیں بیٹا, فرزند رسول ہیں, میں رسول اللہ کی بہو ہوں, میں رسول اللہ کو کیا منہ دکھاؤں گی, میں فاطمہ زہرا کے سامنے کیسے جاؤں گی بیٹا اگر تم قربان نہیں ہوئے. ماں بیٹے کو قربانی کے لیے تیار کر رہی ہے, روز عاشورہ جناب قاسم جب آئے ہیں حضرت سید الشہداء کے پاس, خدا کی قسم یہ بڑے قیامت کے مصائب ہیں, یہ بڑے قیامت کے منظر ہیں. میں اپنی طرف سے کوئی نہ عبارت آرائی کرتا ہوں نہ منظر نگاری, میں تو بہت ہی ٹوٹے پھوٹے لفظوں میں تاریخ کی سچائی بیان کر دیتا ہوں. روز عاشورہ حضرت نے بہت سو کو رخصت دی ہے, مگر جب قاسم کو رخصت کرنے کا موقع آیا ہے, ایک عجیب کیفیت تھی حسین پر, حسین جیسا شجاع, حسین جیسا صابر, حسین جیسا کوہ عزم, حسین جیسا اولو العزم, قاسم ایسا پیارا بھتیجا تھا کہ جب قاسم آیا تو کلیجے سے لگا کے اتنا روئے کہ غش کھا کے زمین پر گر گئے, ایک طرف حسین گرے زمین پر, ایک طرف قاسم, پھر اٹھے, پھر سینے سے لگا کے رونا شروع کیا, کسی صورت سے اجازت دینے کا دل نہیں چاہتا. قاسم ہیں کہ بزد ہیں, اور एक मर्तबा जब कासिम ने देखा कि अम्मू इजाजत नहीं दे रहे हैं, एक गोशे में जाकर बैठे, महमूम हैं, मगमूम हैं, रंजूर हैं, मुतफक्किर हैं, सोच रहे हैं क्या तदबीर इख्तियार की जाए। याद आया बाबा ने बाजू पे कोई तावीज बांधा, कहा था बेटा, माँ ने बार बार समझाया है कि बाबा ये तावीज बांध के गए हैं और कह गए जब कोई सख्त वक्त आए तो ये तावीज खोल के पढ़ लेना। माँ ने ये तलकीन कर दिया है कि ये बाबा ने जो तावीज बांधा ये तावीज किसी सख्त मौके पर खोल के पढ़ लेना। कासिम ने तावीज खोला, उसमें खुलासा मजमून ये था कि मेरे भाई हुसैन, करबला में जब तुम तन्हा होगे मैं नहीं हूंगा, मेरी तरफ से ये मेरा बेटा नजराने में कबूल कर लेना। बस कासिम खुश हो गए, कासिम आए, अम्मू जान मैं कुछ नहीं कहता, ये तहरीर देख लीजिए, हुसैन ने भाई की तहरीर को पहचाना, यकीनन हुसैन ने बोसा दिया होगा, आंखों से लगाया होगा, फिर कासिम को सीने से लगाया, कहा बेटा तुमने तो हुज्जत तमाम कर दी, जाओ बेटा खुदा हाफिज। कासिम गए, कासिम के हुस्न और खूबसूरती का ये आलम है, दुश्मनों ने कहा जब हसन का लाल आया है ऐसा लगता था जैसे चांद का कोई टुकड़ा सामने आ गया। अजरकुम अल्लाह, अजरकुम अल्लाह। कासिम के लाल ने जंग की, जिहाद किया, बड़ा यादगार जिहाद, बेजरा छोटे से कद के साथ, छोटी सी तलवार के साथ, और बड़े बड़े पहलवानों को तहतेख किया, नामी गिरामी सूरमा कत्ल किए, लेकिन कब तक कत्ल करते, चारों तरफ से तलवार पड़ने लगी, नैजे पड़ने लगे, तीर बरसने लगे, पत्थर पड़ने लगे, हसन का लाल डगमगाया घोड़े पर और उसके बाद जमीन पर आया और आवाज दी, अम्मू जान मेरा आखिरी सलाम। हुसैन तेजी के साथ पहुंचे, बेनजीर सुरात के साथ, जब हुसैन पहुंचे तो देखा कोई शकी चाहता है कासिम का सर जुदा कर दे। हुसैन तड़प गए, बुलंद आवाज से कहा ओ शकी, मेरे रहते हुए मेरी निगाहों के सामने तू चाहता है कासिम का सर जुदा करे। हुसैन ने हमला किया, वो शकी जब फिरार करता हुआ दूर गया, इधर की फौजें उधर, उधर की फौजें उधर, हलचल हुई, कासिम जिंदा पामाल हो गए। कासिम कहते जाते थे चचा जान, पसलियां टूटी जाती है, सीना चूर हुआ जाता है।